आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि हार्दिक स्वागत छ प्रिय श्रोता, तपाईहरूलाई यस पवित्र धर्मशास्त्र बाइबलको अध्ययन कार्यक्रम मुक्तिको मार्गमा। प्रिय श्रोता, म आशा गर्दछु आज पनि तपाईहरू आफ्नो रेडियोको सेटमा मनको तयारीको साथ आइपुगिसक्नु भएको छ। म पनि तपाईहरूसँगै मनको तयारीमा र एकदम खुशीसँग आइपुगिसकेको छु परमेश्वरको वचन अध्यापन गराउन। श्रोता, म तपाईहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईहरूले यसरी आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रममा भाग लिइरहनु भएको छ। यो तपाईहरूले बिताउनु भएको समय निश्चय नै विशेष फाइदाको लागि, आत्मिक फाइदाको लागि हो अनि परमेश्वरको महिमाको लागि हो। आशा गर्दछु आउने दिनहरूमा यसरी नै पवित्र धर्मशास्त्र बाइबलको अध्ययनमा भाग लिन भुल्नुहुने छैन र आफ्ना सुझावहरू, आफ्ना प्रतिक्रियाहरू हामीलाई पठाउन सक्नुहुनेछ। हामी सधैँ नै त्यसको स्वागत गर्नेछौ। त मित्र, तपाईहरूलाई थाहै होला कि यी दिनहरूमा हामी प्रभु येशु ख्रिष्टको डाँडाको उपदेश भन्ने विषयबाट लगातार शास्त्रको अध्ययन गरिरहेका छौं, मनन गरिरहेका छौं। आज हामी मती 5 अध्याय 29 पददेखि 48 पदसम्मबाट शास्त्र अध्ययन गर्नेछौं, मनन गर्नेछौं। यहाँ हामी देख्दछौ कि प्रभु येशु व्यवस्थासँग मानिसको यससँगको सम्बन्धसँग व्यवहार गर्नुहुन्छ। अर्थात् प्रभु येशु व्यवस्थाको लागि मानिसको यससँगको सम्बन्धसँग व्यवहार गर्नुहुन्छ। मती 5 अध्याय 29 र 30 पदमा यस प्रकार लेखिएको छ, यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नर्कमा फालिनुभन्दा बरु तिम्रा अंगहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुनेछ। तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरु तिम्रा अंगहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुनेछ। मित्र, फेरि यो अर्को अति नै धेरै कठोर कथन हो र यसले प्रकट गर्दछ कि यदि तपाईले परमेश्वरको स्तरको नापको भेट्न सक्नु भएन भने तपाईलाई उद्धारकर्ताको नित्यन्त आवश्यकता छ। आफैलाई मूर्ख नबनाउनुहोस्। यो भन्दै मैले त व्यवस्थाको पालन गरिरहेको छु, तपाईँ खालि पाखण्डी मात्र बनिरहनु भएको छ। यसो भनेर डाँडाको उपदेशले हामीलाई ख्रिष्टको क्रुसतिर डोर्याउनु पर्दछ, जहाँ तपाईँ कृपाको लागि पुकार गर्नुहुन्छ। मेरो मित्र, यो गर्नु व्यवस्थाको आदर गर्नु हो, सम्मान गर्नु हो। आफैलाई मूर्ख नबनाउनुहोस् यो सोच्दै कि तपाईँले यसको पालना गरिरहनु भएको छ वा पालना गर्न सक्नुहुनेछ। मलाई थाहा छ तपाईँले त्यो कति पनि पालना गरिरहनु भएको छैन र पालन गर्न सक्नुहुने छैन, जस्तो मैले त्यो गर्न सक्दिन। अनि 31 र 32 पदमा भनिएको छ, यसो पनि भनिएको छ कि जसले आफ्नी पत्नीलाई त्याग गर्छ त्यसले उसलाई त्यागपत्र लेखिदियोस्। तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारण बाहेक अरू कारणले त्याग गर्ला त्यसले उसलाई व्यभिचारिणी तुल्याउँछ, र उसले त्याग गरिएकी स्त्रीसँग विवाह गर्ला त्यसले व्यभिचार गर्नेछ। यहाँ प्रभु येशु ख्रिष्ट विवाह विच्छेदको आधारमा वा विवाह विच्छेदको आधारहरूको शर्तहरूको दिन हुन्छ। यदि शास्त्रमा दिएको कारणको लागि बाहेक कसैले विवाह विच्छेद गर्छ भने त्यो व्यभिचार हो। यो नै एक कुरा हो पूर्ण रूपमा ख्रिस्टियन जगतमा उपेक्षा गरिएको छ, विशेष गरेर पश्चिमी मुलुकमा। तर यो राज्य युग अवधिमा व्यवस्था हुनेछ, किनभने त्यहाँ त्यसबेला पुरूष र स्त्रीहरू हुनेछन् जसले आफ्ना जोडीलाई छोड्न चाहनेछन्। हामी विवाह विच्छेदको प्रश्नसँग अलिक धेरै गरेर विवरणसहित मती 19 अध्यायमा व्यवहार गर्नेछौ, विचार गर्नेछौ। पद 33-35 भनिएको छ, फेरि तिमीहरूले सुनेका छौ कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, तैले झुटो शपथ नखा, तर परमप्रभुको निम्ति गरिएको शपथ तैले पूरा गर। तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाऊ, स्वर्गको नाउँमा शपथ नखाऊ, किनकि त्यो परमेश्वरको सिंहासन हो, न त पृथ्वीको, किनकि त्यो उहाँको पौदान हो, न त यरूशलेमको, किनकि त्यो महाराजको सहर हो। मित्र, प्रभु येशु भनिरहनु भएको छ कि हामी त्यस्ता मानिसहरू हुनुपर्छ जसले शपथ वा क्रिया खानु हुँदैन र खानु पर्ने छैन। भनै छ, उहिलेका जमाना चाहिँ सत्य युग थियो, सबै सत्य रूपमा व्यवहार गरिन्दथ्यो इत्यादि। तर मलाई विश्वास गर्नुहोस्, आजको यो समय एकदम अलगै छ। किन? किनभने त्यहाँ धेरै मानिसहरू छन् जसलाई विश्वास भरोसा गर्न सकिँदैन। प्रभु भन्नुहुन्छ, परमेश्वरका सन्तानहरू कुनै पनि परिस्थितिहरूमा कुनै पनि समयमा विश्वासयोग्य इमानदारी हुनुपर्छ। प्रभु भन्नुहुन्छ 37 पदमा, तिनीहरूले भनेको वचन चाहिँ हो भने हो, होइन भने होइन मात्र होस्, यी भन्दा बढी चाहिँ दुष्टताबाट आउँदछ। जब कुनै मानिसले मलाई भन्दछ कि म बाइबलको कसम खान्छु, म त्यस व्यक्तिलाई विश्वास गर्दिन, किनभने त्यसले अझ धेरै झुट बोलिरहेको छ। 38 पदमा हामी पढ्छौ, तिमीहरूले सुनेका छौ यसो भनिएको थियो, आँखाको बदला आँखा र दाँतको बदला दाँत, तर म तिमीहरूलाई भन्दछु, दुष्टको मुकाबिला नगर, जसले तिम्रो दाहिने गाला चड्काउला त्यसलाई अर्को गाला पनि थापिदेऊ। मित्र, यो सबै बदलिनेछ जब ख्रिष्ट आफ्नो राज्य शासन गरिरहनुहुनेछ। के तपाईँ यसरी जीवन जिइरहनु भएको छ वा दुष्टताको विरोध वा सामना गर्नुहुन्छ? यहाँ हामीसँग सिद्धान्त छ, यसले तपाईँ र मलाई नम्रताको र धैर्यता र प्रेमको बारेमा सिकाउँछ। अनि 40-42 पदमा हामी पढ्छौ, यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दावी गर्छ भने त्यसलाई तिम्रो खास्टो पनि दिइहाल। यदि कसैले तिमीलाई 1 किलोमिटर जान बाध्य गर्छ भने उससँग 2 किलोमिटर गइदेऊ। तिमीसँग माग्नेलाई देऊ र तिमीसँग कर्जा लिने चाहनेलाई इन्कार नगर। यदि तपाईसँग ब्याङ्कर छ जो चाहिँ डाँडाको उपदेश अनुसार जिरहेको छ, यो पद उसलाई दिनुहोस् र हेर्नुहोस् कति चाहिँ यसको पालना उसले गरेको छ। मित्र, हामी पाखण्डी बन्न छोडौं र थाहा गरौं कि यो विशेष गरेर राज्यको व्यवस्था हो। जब हाम्रो प्रभु यस पृथ्वीमा सिंहासनमा विराजमान हुनुहुन्छ, मानिसहरू यस तरिकामा जिउन सक्छन् अनि जिउँछन्। हाम्रा दिनमा कारोबार, लेनदेन र व्यापारहरू यस तरिकामा सञ्चालन गरिँदैनन्। एकजना परमेश्वरको जनले धेरै वर्ष पहिले भन्नुभएको थियो, कुनै पनि राष्ट्रको मामलाहरूलाई डाँडाको उपदेशको आधारमा चलाउन एकदम असम्भव छ। ख्रिस्टियनहरूको लागि हाम्रो दिनमा डाँडाको उपदेशमा महान सिद्धान्तहरू भए तापनि यसको तब मात्र पूर्ण रूपमा लागू गरिन सकिनेछ जब ख्रिस्ट सिंहासनमा हुनुहुनेछ। म सोच्दछु यो एकदम स्पष्ट छ। हाम्रा समकालीन समाजमा धेरै धनी मण्डलीहरू भन्छन् कि तिनीहरू डाँडाको उपदेश पालन गर्छन्। त्यो चाहिँ आराधना सेवामा ठोस आधार पाउँदछन्। तर तपाईँ धनीहरू कहाँ गएर तिनीहरूबाट केही कुरा लिन कोशिश गर्नुभए तपाईँ त्यति पाउनुहुने छैन। यसमा तपाईँ एकदमै निश्चय हुन सक्नुहुनेछ। आराधना सेवामा तिनीहरू सुन्दछन्, तिमीहरूसँग माग्नेलाई देऊ र तिमीसँग कर्जा लिने चाहनेलाई इन्कार नगर। यो अति नै असल कुरा सुनै पर्दछ। अनि तिनीहरू सोच्दछन् कि डाँडाको उपदेश अति नै महान प्रलेख हो। तर अर्को दिनदेखि चाहिँ यसको कति पनि तिनीहरू व्यवहारमा उतार्दैनन् वा यो नियम व्यवस्था लागू हुँदैन। अनि निश्चय नै त्यही नै तरिकामा आज व्यापारिक संसार स्थापित भएको छ र सञ्चालन भइरहेको छ। तथापि हाम्रा लागि यी पदहरूमा महान सिद्धान्तहरू छन् र हामीले त्यसको छोड्न वा गुमाउनु चाहिँ हुँदैन। निश्चय नै हामीले आवश्यकतामा परेकाहरूलाई, दुखी, गरीब, दीनहरूलाई सहायता गर्नुपर्छ र सहायता गर्न कोशिश गर्नुपर्छ। अनि आज त्यहाँ धेरै असल कामहरू ख्रिस्टियनहरूद्वारा भइरहेको छ। हस्पिटल, टुहरा टुहरीहरू पाल्ने बाल आश्रम, वृद्ध आश्रम अनि स्कूल इत्यादि जस्ता महान कामहरू ख्रिस्टियनहरूले गरिरहेका छन् अनि गर्नुपर्छ। ख्रिस्टियन जीवनमा सधैँ असल कामहरूका फलहरू हुनै पर्छ। अनि 43 र 44 पदमा भनिएको छ, तिमीहरूले यसो भनेको सुनेका छौ, तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर। तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर। म अहिले पनि जोड दिन्छु कि यो राज्यको लागि शासन व्यवस्था हो। प्रभु येशूले मोसाको व्यवस्थालाई सर्वोच्च प्राथमिकतामा उचाल्नुहुन्छ। उहाँले भन्नुहुन्छ, राज्यमा शत्रुलाई घृणा गर्नको सट्टा प्रेम गर्नुपर्छ। विश्वासीहरू विभिन्न सिद्धान्तमा सञ्चालित छन्। सम्पूर्ण विश्वासीहरूलाई प्रेम गर्न हामीलाई आज्ञा गरिएको छ र हाम्रा शत्रुहरूलाई तिनीहरू कहाँ सुसमाचार दिने कामद्वारा तिनीहरूलाई स्वर्गमा ल्याउने योग्य परमेश्वरको उद्धार गर्ने, बचाउने अनुग्रहको सन्देश दिएर हाम्रो प्रेम व्यक्त गर्दछौ। मित्र, हाम्रा स्वर्गीय पिताले उहाँका शत्रुहरूप्रति प्रेम देखाउनुहुन्छ। यसकारण हामीले पनि हाम्रा शत्रुहरूलाई प्रेम देखाउनुपर्छ। परमेश्वरले धर्मी र दुष्ट दुवैमाथि घाम र वृष्टि दिनुहुन्छ। परमेश्वरले येशूलाई पापीहरूको निम्ति मर्नलाई पठाउनुभयो। हामी पापी छँदै ख्रिस्ट हाम्रो लागि मर्नुभयो। हाम्रो योग्यता वा व्यवहार अनुसार परमेश्वरले हामीलाई प्रेम गर्नुभएन। बरु हामी उहाँका शत्रुहरू भए तापनि उहाँले पूरा तवरले हामीलाई प्रेम गर्नुभयो। त्यसरी नै हामीले पनि अरू मानिसहरूलाई प्रेम गर्नुपर्छ। परमेश्वरले पापी मानिसहरू उहाँका शत्रुहरूप्रति यत्रो ठूलो प्रेम किन देखाउनुभयो? किनभने परमेश्वर प्रेम हुनुहुन्छ।
परमेश्वर सबै साँचो आत्मिक प्रेमको मूल वा स्रोत हुनुहुन्छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्नेहरू कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आफ्ना शत्रुहरूलाई हामी कसरी प्रेम देखाउन सक्छौ? येशूले लुका 6:27-28 पदमा जवाब दिनुभयो, तिमीहरूलाई घृणा गर्नेहरूलाई भलाइ गर, सराप्नेहरूलाई आशीर्वाद देऊ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। त्यसो गर्छौ भने हाम्रो गवाई कति राम्रो हुनेछ, हाम्रो ज्योति कति धेरै चहकिलो हुनेछ। त्यसपछि पद 46 र 47 यस प्रकार लेखिएको हामी पाउँदछौ, किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसुल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्दा बढ़ी के गर्यौ र? के अन्य जातिहरूले पनि त्यसै नै गर्दैनन् र? मित्र, यी दुई पदमा येशू सिकाउनुहुन्छ कि हामीले आफ्ना शत्रुहरूलाई प्रेम गर्दैनौ भने हामी चाहिँ विश्वास नगर्ने संसारिक मानिसहरूभन्दा केही फरक हुँदैनौ। हामीले आफूसित यसो भनेर सोध्नुपर्छ, म विश्वास नगर्नेहरूलाई भन्दा के फरक छु कि? विचार गरौं, धेरै संसारका मानिसहरू व्यभिचार गर्दैनन्, हत्या गर्दैनन्, धेरैजसो मानिसहरू आफ्नो कर्तव्य मोटामोटी किसिमले पूरा गर्दछन्, आफ्नो छिमेकीहरूलाई सहायता गर्छन्, गरीबहरूप्रति दया देखाउँछन्, आफ्नो साथीहरूलाई सरसम्मान पैसा सापट दिन्छन् इत्यादि। येशू हामीसँग सोध्नुहुन्छ, तिमी यी भन्दा के फरक छौ? हामीले येशूको शिक्षाको आज्ञा पालन गरेर मात्र हामी विश्वास नगर्ने मानिसहरूभन्दा फरक हुन सक्छौ। संसारले भन्छ दुष्ट काम नगर, येशू भन्नुहुन्छ दुष्ट विचार नगर, संसारले भन्छ हत्या नगर, येशू भन्नुहुन्छ अर्को मानिससित नरिसाऊ, संसारले भन्छ उचित बदला ल्याऊ, येशू भन्नुहुन्छ बदला कति पनि नल्याऊ, संसारले भन्छ तिम्रा साथीहरूलाई प्रेम गर, येशू भन्नुहुन्छ आफ्ना शत्रुहरूलाई प्रेम गर। येशू आज नै हामीसँग सोध्ने आज नै हामीसँग सोध्दै हुनुहुन्छ, अरूहरूभन्दा बढ्ता तिमीहरू के गर्दछौ? यस अध्यायको अन्त्यमा हाम्रो प्रभुले भन्नुभयो 48 पदमा, यसकारण जस्तो तिमीहरूका स्वर्गीयमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्दछ। तपाईँ र मेरो निम्ति सिद्ध हुन कसरी सम्भव छ? हामी ख्रिष्टमा प्रियमा ग्रहण गरिएका छौं, ख्रिष्टमा हुनेहरूको निम्ति कुनै दण्डको आज्ञा छैन र हामी विश्वासद्वारा ख्रिष्टमा भएका छौं र विश्वासद्वारा प्रवेश गर्छौं। हामी सिद्ध हुन सक्ने एउटा मात्र तरिका, एउटा मात्र बाटो ख्रिष्टमा हाम्रो विश्वासद्वारा हो, अर्थात ख्रिष्टले हामीमाथि उहाँको धार्मिकता हालिदिनुहुन्छ, प्रदान गरिदिनुहुन्छ, अनि त्यसपछि शुद्धिकरणको पवित्रकरणको सुस्त प्रक्रिया आरम्भ हुन्छ, जुनमा परमेश्वरले हामीलाई उहाँको पुत्रको प्रतिरूपमा ढाल्न प्रयत्न गर्नुहुन्छ। निश्चय नै यो हरेक विश्वासीहरूको लक्ष्य हुनुपर्दछ, तर हाम्रा आफ्नै प्रयत्नहरूद्वारा सिद्धताको प्राप्त गर्न कोशिश गर्नु बिल्कुलै व्यर्थको कुरा हो। नसोच्नुहोस् कि तपाईँ र म परमेश्वर कहाँ गएर भन्न सक्छौ, हेर्नुहोस् मैले के गरेको छु, हेर्नुहोस् म कति अद्भुत व्यक्ति हौ। यसरी आफू स्वयंको लागि सम्पूर्ण महिमा पाउन खोज्नु र त्यसको आधारमा तपाईंलाई उद्धार गर्न बाध्य गर्नु वा कर लगाउन उहाँलाई सक्नुहुन्न। मित्र, हामीले त्यस प्रकारले केही फाइदाका कुरा गरिरहेका हुँदैनौ, किनभने तपाईं र म सिद्ध छैनौ। हामी आफैलाई कति सिद्ध र असल हुँ भनी वकालत गरे तापनि हामी कति पनि परमेश्वरको स्तर अनुसार, उहाँको नाप अनुसार, उहाँको दृष्टि अनुसार असल छैनौ। हामीलाई उद्धारकर्ताको आवश्यकता छ, उहाँको सहायताको आवश्यकता छ, उहाँको कृपाको आवश्यकता छ। हामीले यो मती 5 अध्यायमा राजा प्रभु धार्मिकताको बारेमा बोल्नु भएको देखेका छौं, जुन उहाँका प्रजाहरूले प्राप्त गरेको, हासिल गरेको हुनै पर्छ। यो फरिसी र सदुकीहरूको धार्मिकता भन्दा बढ़ीको धार्मिकता हुनुपर्छ। तिनीहरूसँग धार्मिकता थियो, उदाहरणको निम्ति निकोदिमस, विशिष्ट व्यक्ति थिए, उनी धार्मिक व्यक्ति पनि थिए। उसको बारेमा आलोचना गर्ने त्यति धेरै ठाउँ तपाई पाउनुहुन्न। तर हाम्रो प्रभुले भन्नुभयो योना 3:8 पदमा तिमीले नयाँ जन्म पाउनै पर्छ। अहिले यसको मतलब हामीसँग सदुकी र फरिसीहरूको भन्दा बढ्ता धार्मिकता पाउन आवश्यकता छ। अनि यस्तो धार्मिकता खालि ख्रिस्टमा भरोसाद्वारा मात्र आउन सक्छ। प्रभु तपाई सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 9847035679 हुन्छ। श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।